रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। एसियाली विकास बैंकले विभिन्न तीन परियोजना कार्यान्वयनका लागि नेपाललाई 1,05,61 करोड़ रूपियाँ सहयोग गर्ने, नेपालमा रहेको लगानीका सम्भावना र अवसरहरूको सदुपयोग गर्न भारतीय उद्योगीहरूलाई परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाको आग्रह, कार्यालय समयमा उपस्थित नहुने चिकित्सकलाई कार्यवाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चेतावनी, पृथ्वी राजमार्ग अन्तर्गत मुगलिङ नौविशे सड़क खण्ड पर्सी आइतबारदेखि दिउँसो एक साथ आंशिक बन्द रहने, रूसका अन्तरिक्ष यात्रीद्वारा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा एक्स रे स्पेक्ट्रोमिटर स्थापना र नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स बीच भोलि प्रतिस्पर्धा हुँदै। अब समाचार विस्तारमा। एसियाली विकास बैंक एडीबीले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न 1,05,61 करोड़ रूपियाँ सहयोग गर्ने भएको छ। सहायता रकम मध्ये 6,52 करोड़ अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो। दोस्रो चरणको काठमाडौँ उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग सासेक, विद्युत प्रसारण तथा वितरण सुदृढ़ीकरण परियोजना तथा समावेशी विकास कार्यक्रम कार्यान्वयन गर्न उक्त ऋण एवं अनुदान उपयोग गरिनेछ। अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा ऋण एवं अनुदान सहायता सम्बन्धी सम्झौता पत्रमा अर्थ सचिव डाक्टर रामप्रसाद घिमिरे र एडीबीका देशीय निर्देशक आर्नो कोशवाले हस्ताक्षर गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले कृतिपुरको क्रिकेट रंगशालामा समयमा नै प्याराफिट निर्माण गरिने बताउनु भएको छ। मन्त्री परिषदको आजको बैठकले कृतिपुरको क्रिकेट रंगशालामा प्याराफिट निर्माण र फ्लड लाइट पनि जडान गर्ने निर्णय गरेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा रंगशाला निर्माणका लागि बोलपत्र आह्वान भएको उल्लेख गर्नुहुँदै अब 3 शिफ्टमा काम गरेर निर्धारित समयमा नै रंगशालालाई सुविधा सम्पन्न बनाइने बताउनुभयो। प्रधानमन्त्री ओलीले क्रिकेट रंगशाला निर्माणका क्रममा पारस खड्का सहितका राष्ट्रिय खेलाड़ी र नेपाल क्रिकेट संख्यानका पदाधिकारीहरूसँग छलफल गरेको बताउनुहुँदै रंगशालालाई विश्व स्तरको बनाइने पनि उल्लेख गर्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कार्यवाही गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गुनासो सुनवाई एकाई हेलो स्वास्थ्य 11:15 कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको र अटेर गरेको पाइए कार्यवाही गर्न मातहतका अधिकारीलाई निर्देशन दिनुभएको छ। मन्त्री पौडेलले विद्युतीय हाजिरी अनिवार्य गर्ने व्यवस्था मिलाउनका लागि समेत निर्देशन दिनुभयो। नेपालमा पुनः मंकी पक्स संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीका अनुसार साउदी अरबबाट हिजो स्वदेश आएका तनहुका 36 वर्षीय एक पुरूषमा संक्रमण पुष्टि भएको हो। उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको प्रवक्ता बुढाथोकीले जानकारी दिनुभयो। उनको शुक्रराज अस्पतालमा आइसोलेशनमा राखेर उपचार भइरहेको र अवस्था सामान्य रहेको छ। 2 वर्ष अगाडि पनि नेपाल आएका एकजना विदेशीमा मंकी पक्स संक्रमण देखिएको थियो। मंकी पक्स संक्रमण देखिएपछि सीमानाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कलाई सतर्कता अपनाउन सरकारले निर्देशन दिएको प्रवक्ता बुढातोकीले बताउनुभयो। सभामुख देवराज घिमिरेले संघीयता महँगो भएको टिप्पणी तर्कसंगत नभएको बताउनु भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको स्मारिका लोकार्पण गर्नुहुँदै उहाँले विषयवस्तुको गाम्भीर्य नबुझी संघीयताका विषयमा नकारात्मक टिप्पणी गर्नु गलत भएको बताउनुभयो। उहाँले संघीय शासन प्रणालीमा भएका कमी कमजोरी तथा असल अभ्यास र उपलब्धिको समीक्षा गर्न आवश्यक रहेको बताउनुभयो। सभामुख घिमिरेले कानून निर्माणदेखि संघीयतालाई सहयोग पुग्ने काम गर्नुको साटो उल्टै संघीयता बोझिलो खर्चिलो र स्रोतको दुरूपयोग भन्ने कोणबाट मात्र टिप्पणी भइरहेको बताउनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले नेपालले भारत तर्फबाट अतिरिक्त हवाई रूट चाहेको बताउनु भएको छ। भारतको नयाँ दिल्लीमा आज आयोजित भारत नेपाल आर्थिक सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुहुँदै मन्त्री डाक्टर राणाले नेपालले भारतबाट थप हवाई रूटको अपेक्षा गरिरहेको जानकारी गराउनुभयो। उहाँले भारतीय निजी क्षेत्र र उद्यमीहरूलाई नेपालमा रहेका लगानीका प्रशस्त सम्भावना र अवसरहरूबाट लाभ लिन आग्रह गर्नुभयो। पृथ्वी राजमार्ग अन्तर्गत मुगलिङ नौ विशेष सड़क खण्ड आइतबारदेखि दिउँसोको समयमा एकसाथ आंशिक बन्द हुने भएको छ। सो सड़क खण्डको पोखरेभीर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले यही पुस 7 गतेदेखि 13 गतेसम्म दिनको 3 घण्टा सड़क बन्द गर्न लागिएको हो। नागडुङ्गा मुगलिङ सड़क योजना पश्चिम खण्डका इन्जिनियर विजय दरैका अनुसार बिहान 11 अपरान्ह 2 बजेसम्म सवारी रोकेर काम गर्न लागिएको हो। मुगलिङ पोखरा सड़क विस्तार अन्तर्गत तनहुँको पूर्वी खण्डको 20 किलोमिटर सड़कमा अन्तिम काले पत्रे सकिएको छ। यस अगाडि कालो पत्र भइसकेको ठाउँमाथि नै अन्तिम कालो पत्रको काम तीव्र रूपमा अगाडि बढ़ाइएको मुगलिङ पोखरा सड़क योजना पूर्वी खण्डले जानकारी दिएको छ। उक्त सड़क खण्डका इन्जिनियर विष्णु प्रसाद पाण्डेका अनुसार बन्दीपुर आबु खैरेनी र ब्यास तीन पालिकाका विभिन्न ठाउँमा अन्तिम कालो पत्रेको काम अगाडि बढ़ाइएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले पर्यटन सम्बन्धी नयाँ नीति अन्तिम चरणमा पुगेको बताउनु भएको छ। चितवनमा पत्रकारहरूसँग मन्त्री पाण्डेले सरकारले भ्रमण दशक भनेर सन् 2022 घोषणा गरिएको भए पनि त्यसको कार्ययोजना बनाएर सन् 2025 2035 भ्रमण दशक मनाउने तयारी मन्त्रालयले गरेको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दीन नोमन चौधरीले आज विदाई भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र बंगलादेशको आपसी सम्बन्धमा योगदान दिएकोमा राजदूत चौधरीलाई धन्यवाद दिनुभयो। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान विश्वविद्यालय विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ। समितिको आज बसेको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना गरिने उक्त विश्वविद्यालयको 55 साना ठूला भौतिक पूर्वाधार मध्ये 50 संरचना निर्माण सम्पन्न भइसकेको जानकारी गराउनुभयो। स्वास्थ्य क्षेत्रको पहिलो विश्वविद्यालयको रूपमा रहने शहीद दशरथ चन्द विश्वविद्यालय स्थापनापछि स्वदेशमै चिकित्सा शिक्षा अध्ययनका लागि सहज हुने बताउनुहुँदै मन्त्री भट्टराईले चिकित्सा शिक्षा ऐन अनुसार विश्वविद्यालय सञ्चालन गरिने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको शपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ। भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बिहान 6 बजेसम्म।
अब रात तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। दाङमा आज भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने 11 घाइते भएका छन्। घोराही तुलसीपुर सड़क खण्डमा तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको बस र विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकल घोराही उपमहानगरपालिका 10 गुर्जे खोलामा दुर्घटना हुँदा मोटरसाइकल चालक घोराही 10 44 दिलीप केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिनुभयो। बसमा सवार 22 मध्ये घाइते भएका 11 जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। रूसी अन्तरिक्ष यात्री एलेक्सी ओभचिनिन र इभान वाग्नरले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन आईएसएसमा उन्नत एक्सरे स्पेक्ट्रोमिटर स्थापना गर्न 7 घण्टा भन्दा लामो अन्तरिक्ष पैदल यात्रा पूरा गर्नु भएको छ। स्पेस वाकको क्रममा अन्तरिक्ष यात्रीहरूले एसपिन एक्स वन एमभीएन स्पेक्ट्रोमिटरलाई आईएसएसलाई सेवा मोड्यूलमा जोडेपछि वैज्ञानिकहरूलाई प्रत्येक 72 दिनमा एक्सरे स्पेक्ट्रममा 84% आकाशको लगभग पूर्ण आवधिक सर्वेक्षण गर्न सक्षम बनाउनेछ। यो आईएसएस कार्यक्रमको भागको रूपमा 73 रूसी स्पेस वाक रहेको समाचारमा जनाइएको छ। हाल सिरियामा लगभग 2000 अमेरिकी सेना तैनात रहेका अमेरिकी रक्षा विभागले जनाएको छ। पेन्टागनका प्रवक्ता प्याट राइटरले नियमित पत्रकार सम्मेलनमा सिरियामा करिब 900 अमेरिकी सेना तैनात गरिरहेकोमा थप 1100 सेना पठाउने सुनिश्चित गरेको बताउनुभयो। नोभेम्बर 27 सिरियाली सशस्त्र विपक्षीहरूले एलेप्पो र इडलिब प्रान्तहरूमा सरकारी सेनाहरू विरूद्ध ठूलो मात्रामा आक्रमण शुरू गरेका थिए। अब आर्थिक समाचार भुवनाचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको साउनदेखि मंगसिर मसान्तसम्म साना ठूला गरी 3000 विद्युतीय गाड़ी रचुवागढ़ी नाका हुँदै नेपाल भित्रिएका छन्। चीनबाट आयात बढेपछि केरूङबाट माल सामान बोक्ने मालवाहक कन्टेनरको चाप पनि केरूङ नाकामा दिन प्रतिदिन बढ्दै गएको छ। चिनिया सामग्री आयातका लागि दैनिक रूपमा 2 दर्जन भन्दा बढी कन्टेनर केरूङ जाने गरेको सीमा सुरक्षा कर्मीले जानकारी दिएका छन्। स्याउल, लसुन, अदुवा, ओखर तथा तयारी पोसाक, विद्युतीय सामान, नेपालमा निर्माणाधीन जल विद्युत आयोजनाका उपकरणहरू लगायतका सामग्रीहरू आयात हुने गरेको र त्यस्ता वस्तु बोकी आएका 200 भन्दा बढी कन्टेनर भन्सार प्रक्रियामा रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ। प्रमुख भन्सार अधिकृत तुलसी प्रसाद भट्टराईका अनुसार रसुवागढी नाका हुँदै सबैभन्दा बढी आयात विद्युतीय गाड़ीहरूको हुने गरेको छ। चालू आर्थिक वर्षको प्रथम 4 महिनामा करिब 124 अर्बको सामग्री रसुवागढी नाका हुँदै आयात भएका छन् भने त्यसबाट 12 अर्ब भन्दा बढी राजस्व संकलन भएको भन्सार कार्यालय टिमुरेले जनाएको छ। पूर्वी चितवनको खैरेनीमा शुक्रबारदेखि तेस्रो खैरेनी महोत्सव शुरू भएको छ। महोत्सवको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले स्थानीय उत्पादनको निर्यात बढाउन संघीय प्रदेश र स्थानीय सरकारको कानून तथा नीति सहज हुनुपर्नेमा जोर दिनुभयो। चितवन पर्यटकीय दृष्टिले महत्वपूर्ण जिल्लाको रूपमा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले पर्यटकीय क्षेत्रको विकासका लागि नीतिगत रूपमा सहयोग गर्न र पूर्वाधारको विकास गर्न पर्यटन मन्त्रालय तत्पर रहेको उल्लेख गर्नुभयो। उद्योग वाणिज्य संघ खैरेनीको आयोजनामा शुरू भएको महोत्सव पुष 16 गतेसम्म सञ्चालन हुनेछ। हेटौडा सिमेन्ट उद्योग व्यवस्थापनले यही पुष 13 गतेदेखि सिमेन्ट उत्पादन शुरू गर्ने जनाएको छ। उद्योगको उपकरण मरमतको काम सकिन लागेकोले पुष 13 देखि सिमेन्ट उत्पादन शुरू गर्ने तयारी भएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिनुभयो। उपकरणको मरमत गर्नुपर्ने भन्दै उद्योग व्यवस्थापनले गत असोज 15 गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो।
आर्थिक समाचारका साथमा भुवन आचार्य हुनुहुन्थ्यो। अब खेल समाचार अजय बमबाट।
नेपाल प्रिमियर लीग एनपीएलको फाइनल अघि दुवै टीमका कप्तानहरूले उपाधि आफूले जित्ने दावी गरेका छन्। एनपीएलको फाइनल खेल शनिबार त्रिवी क्रिकेट मैदान किर्तिपुरमा हुँदैछ भने फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्स आम्ने सामने हुनेछन्। सुदूरपश्चिम पहिलो क्वालिफायरमा जनकपुरलाई पराजित गर्दै फाइनलमा पुगेको टीम हो भने जनकपुरले एलिमिनेटरमा कर्णाली याक्सलाई जितेर फाइनलमा स्थान बनाएको हो। फाइनल खेल अघि शुक्रबार त्रिवी क्रिकेट मैदानमा किर्तिपुरमा भएको प्री म्याच कन्फरेन्समा दुवै टीमका कप्तानहरूको उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने बताउँदै फाइनलका लागि तयार रहेको पनि सन्देश दिएका छन्। सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्स दुवै बलियो टोली भएकाले फाइनल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। फाइनल खेल मध्याह 12 बजे शुरू हुनेछ। प्रतियोगिताको उपाधि विजेताले 1,10,00,000 रुपियाँ पुरस्कार पाउँदा उपविजेता हुने टीमले 51,000 चित्त बुझाउनेछ। एनपीएलमा तेस्रो स्थानमा रहेको कर्णाली याक्सले 25,00,000 पक्का गर्दा चौथो भएको चितवन राइडर्सले 15,00,000 पाउने भएको छ। एनपीएलमा 8 टीमले सहभागिता जनाएका थिए। एसीसी महिला यु19 एसिया कप अन्तर्गत सुपर फोरको अन्तिम खेलमा नेपाललाई 9 विकेट हराउँदै बंगलादेश फाइनलमा प्रवेश गरेको छ। मलेसियाको बायोमस ओभलमा वर्षा बाधक बनेपछि खेल 11 ओभरमा घटाइएको थियो। खेलमा जित हासिल गर्ने टोली फाइनलमा प्रवेश गर्ने समीकरण रहेको थियो। भारतले भने यस खेल अगावै उपाधि भिडन्तमा स्थान बनाएको थियो।
अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेशको उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा छिटपुटदेखि हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुसु लाग्नुका साथै तराईका थोरै स्थानहरूमा कुहिरोको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। एसियाली विकास बैंकले विभिन्न तीन परियोजना कार्यान्वयनका लागि नेपाललाई 1,05,61 करोड़ रूपियाँ सहयोग गर्ने, नेपालमा रहेको लगानीका सम्भावना र अवसरहरूको सदुपयोग गर्न भारतीय उद्योगीहरूलाई परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाको आग्रह, कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कार्यवाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चेतावनी, पृथ्वी राजमार्ग अन्तर्गत मुगलिन 9 विशेष सड़क खण्ड पर्सी आइतबारदेखि दिउँसो एकसाथ आंशिक बन्द रहने, रूसका अन्तरिक्ष यात्रीद्वारा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा एक्सरे स्पेक्ट्रोमिटर स्थापना र नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ड्स बीच भोलि प्रतिस्पर्धा हुँदै, यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।